जो तुझको अपने दिल में दूरी महसूस हो रही है और तेरे दिल में अल्लाह ताला से ताल्लुक में जो कमी महसूस हो रही है, तो इसकी वजह गुनाह है। लेकिन गुनाहों को छोड़ और अल्लाह ताला से उनसियत पैदा कर ले, तो गुनाहों को छोड़ने से ये फ़ायदा होता है कि बंदे के दिल में अल्लाह ताला की मोहब्बत बढ़ती चली जाती है। ये इतनी बढ़ती है कि अल्लाह ताला से ऐसा पक्का ताल्लुक़ हो जाता है कि सारे मखलूक के ताल्लुकात उस पर क़ुरबान कर देता है। कोई मिले या न मिले, मगर अल्लाह ताला की याद मिले। जैसे शेर में किसी शायर ने अपना हाल बयान किया है, जिसको ताल्लुक माल्ला नसीब है, कि एक भूख से दिल में उठती है, एक दर्द सा दिल में होता है, मैं रात को उठकर रोता हूँ तब सारा आलम सोता है। लिहाजा गुनाह करने से बेहद बचना चाहिए। ज़ाहिरी गुनाहों से भी आदमी अपने आप को बचाए और बातिन के गुनाहों से भी अपने आप को बचाए, ताकि अल्लाह ताला के ताल्लुक में रोज़ बरोज़ इजाफा हो और अल्लाह ताला की याद के बग़ैर आदमी को सुकून ना आए, अल्लाह ताला के ज़िक्र के बग़ैर चैन ना आए, मामूलात पूरे के बग़ैर तसल्ली ना हो। और ये ताल्लुक़ हमें इस दुनिया में अल्लाह ताला से ज़्यादा कायम करना है। लिहाजा इसे कायम करने के लिए जहाँ नेक आमाल की पाबंदी, ज़िक्रुल्लाह की कसरत, अहलुल्लाह की सोहबत ज़रूरी है, वहीं ज़्यादा से ज़्यादा गुनाहों से बचने की ज़रूरत है। एक नुकसान ये हो गया। और जब अल्लाह ताला से आदमी को अल्लाह बचाए वहशत होने लगे और बजाय उनसियत के दूरी होने लगे, बजाय क़ुर्ब के दूरी होने लगे, बजाय उनसियत के वहशत होने लगे, तो ये बहुत बड़ा नुकसान है। ऐसे ही जो नेक लोग हैं, जो अल्लाह वाले हैं, उनसे भी आदमी को वहशत हो जाती है। गुनाह करने की वजह से नेक लोगों से आदमी के दिल के अंदर दूरी आ जाती है। नेक लोगों के से मिलने को तबीयत नहीं चाहेगी, नेक लोगों के पास जाने को तबीयत नहीं चाहेगी, उनकी सोबत में बैठने को दिल नहीं चाहेगा, अगर चला भी जाएगा दिल नहीं लेगा। और उस एक नुकसान ये भी होता है कि अल्लाह ताला से भी दूरी बंदा अपने दिल में महसूस करता है, नेक लोगों से भी, अच्छे लोगों से भी अपनी तबीयत के अंदर दूरी महसूस करता है, करीब जाने को तबीयत नहीं चाहती। ऐसे ही गुनाहों की वजह से उसके जो मातहत लोग होते हैं वो उसकी नाफरमानी करने लगते हैं। जो लोग उसके मातहत हैं वो नाफरमानी करने लगते हैं, चाहे वो बीवी हो चाहे वो औलाद हो, कि जिनसे सबसे ज़्यादा गहरा ताल्लुक होता है वो भी नाफरमानी करने लगते हैं। और आदमी को ताज्जुब होता है कि खामखा क्यों मेरी नाफरमानी कर रहे हैं, कहना नहीं मान रहे, और बाज़ दफ़ा तो खुल्लम खुल्ला मुखालिफत पर उतर आते हैं। ऐसे मुलाजमीन का हाल है, ऐसे दूसरे लोगों का जो उसके मातहत हैं, वो सारे उसको बड़ा भला कहने लगते हैं। तो ये कैफियत हम महसूस करते हैं अपनी ज़िंदगी में, इसकी वजह यहाँ बयान की गई है कि इसकी असल में वजह ये है कि ये शख्स गुनाहों में मुबतला है और गुनाहों के करने की वजह से ये उसको नुकसान हो रहा है कि अपने भी पराये होते जा रहे हैं और अल्लाह ताला का ताल्लुक भी कमज़ोर होता जा रहा है, नेक लोगों से भी नफरत होती जा रही है। और जब आदमी गुनाह नहीं करता, गुनाहों से तौबा कर लेता है और गुनाहों से बचने का एहतमाम करता है, तो अल्लाह ताला की कुर्बत बढ़ने लगती है, अल्लाह ताला की मोहब्बत दिल में आने लगती है, अच्छे अच्छे कामों से दिलचस्पी होने लगती है, अल्लाह ताला की याद के बगैर चैन नहीं आता, फिर उसको नेक आमाल से मोहब्बत होती है और ऐसे नेक लोगों से उसे बड़ी मोहब्बत होती है। चाहे उसने किसी नेक बंदे को देखा ना हो, उससे पहले से कोई ताल्लुक भी ना हो, फिर भी उससे मोहब्बत उसके दिल में आएगी और वो कहेगा मैंने पहले आपका नाम सुना था, मुझे उसी वजह से आपसे मोहब्बत है। ये नेक कामों का असर है। मालूम हुआ कि गुनाह जो है इसका नुकसान ये है कि ये नेक लोगों से, अल्लाह वालों से, अल्लाह ताला से, नेक आमाल से दूर करता है। और इसके उलट नेकी अल्लाह ताला करीब करती है, नेक लोगों की नज़दीकी का बाइस है, उनकी उल्फत और मोहब्बत का ज़रिया है, और नेकी करने की वजह से जो ताबेदार हैं वो भी फरमा बरदार हो जाते हैं, नेकी की वजह से जो नाफरमान है मातहत वो भी फरमा बरदार बन जाते हैं। ये मकूला मशहूर है, मन काना लिल्लाह कान अल्लाह लहू, जो अल्लाह का हो जाता है अल्लाह ताला उसके हो जाते हैं, फिर वो काम जो ज़ाहिरन किसी से नहीं हो सकते वो भी उनके ज़रिए बासानी अल्लाह ताला की मदद से होने लगते हैं। इस पर मुझे एक वाक़ा याद आया, कहे तो हमारे फारूक रज़ियल्लाहु ताला अन्हु के ज़माने में, हज़रत उमर फारूक रज़ी अल्लाह तआला के हुक्म पर एक लश्कर अफ्रीका फतह करने के लिए रवाना फरमाया। अफ्रीका जो एक मुस्तकिल बर्र आज़म है, दुनिया का एक सातवां बर्र आज़म है और जनूब के अंदर वाक़े है, ये इलाका इंतहाई खौफनाक इलाका है। वहाँ हज़रत ने अपना एक लश्कर हज़रत उक़बा बिन आमिर रज़ियल्लाहु ताला अन्हु के सरबराही में, अल्हम्दुलिल्लाह अल्लाह के फजल से उसकी तौफीक से ये इलाके पर इलाका फतह करते आगे बढ़ते गए। आखिरकार ये जनूबी अफ्रीका के ऐसे मकाम पर पहुँचे जहाँ एक बहुत ही खौफनाक जंगल था, और वहां पहुंचकर हजरत का अपने लश्कर के साथियों से ये मशवरा हुआ कि अब हम दावत खिलाफत से यानी मदीना तैयबा से इतनी दूर यहाँ आ चुके हैं कि अब यहाँ कम से कम हमारी छावनी का होना जरूरी है, जिसमें हर वक्त मुजाहिदीन तैयार रहें और मुसलमानों का लश्कर हमावत वहाँ पर इमदाद के लिए तैयार रहे और वहाँ आराम भी करें और वहीं से फिर बाकी इलाकों को फतह करने के लिए लश्कर रवाना किए जाएं। लिहाजा ये इलाका छावनी के लिए बहुत मुनासिब है, इसका महल वकूअ बहुत मौजू है। लेकिन लोगों ने कहा कि हजरत आप ये जगह इस काम के लिए मुंतखब कर रहे हैं, मशवरा भी आप कर रहे हैं, कर लिया है, लेकिन ये जगह तो हमारे लिए रहना यहाँ बहुत ही मुश्किल है, और इसके लिए मुश्किल है कि ये अफ्रीका का इंतहाई खौफनाक जंगल है जिसमें बेशुमार दरिंद आबाद हैं और हम किस्म के दरिंदे यहाँ पर रहते हैं, शेर यहाँ पाया जाता है, चीता यहाँ रहता है, भेड़िए यहाँ रहते हैं, हाथी यहाँ रहते हैं, हर किस्म के दरिंदे यहाँ पर पाए जाते हैं, जंगली जानवर भी हर किस्म के यहाँ पर मौजूद हैं, यहाँ तक के सांप बिच्छू कीड़े मकोड़े यहाँ पर कसरत से पाए जाते हैं, तो हमें यहाँ पर छावनी बनाने के लिए वो काम जो महीनों में होता है बरसों में जाकर होगा, इसलिए कि फूंक फूंक के कदम रखना होगा। लिहाजा हजरत यहाँ पर छावनी बनाना तो मुनासिब नहीं मालूम हो रहा, कोई और अगर जगह देखी जाए जहाँ पर कम से कम ये दरिंदे और मुर्जी जानवर न हो, तो वहाँ बआसानी छावनी बन सकती है। तो हज़रत उबै बिन आमिर रज़ी अल्लाह ताला ने फरमाया कि भाई मुझे तो यही जगह ज़्यादा मुनासिब लगती है, और जो ख़दशा तुमने ज़ाहिर किया है उसके लिए हम दुआ करते हैं। इसके बाद फिर हज़रत ने 2 रकात नफिल पढ़ी, और 2 रकात नफिल पढ़ के गिड़ गिड़ा कर दुआ की, और फिर एक टीले पे जाकर हज़रत खड़े हुए और जंगल की तरफ हज़रत ने मुंह किया और एक ऐलान किया, और ऐलान ये किया कि ए जंगल के रहने वाले दरिंदों, जानवरों, कीड़े मकोड़ों, सांप बिच्छू, हम हज़रत फारूक आज़म रज़ी अल्लाह ताला जो सरकारे दो आलम सल्लल्लाहु अलैहि वसल्लम के खलीफा हैं, उनकी तरफ से दीन की सरबुलंदी के लिए इस इलाके में आए हैं, और हमारे मशवरे में ये बात आई है कि हम इस इलाके में एक छावनी बनाना चाहते हैं। तो मैं तुमसे तुमको हुक्म देता हूँ कि तुम अल्लाह के हुक्म से, तुम अल्लाह ताला के हुक्म और उसकी इजाज़त से ये इलाका खाली कर दो, ताकि हम महल वक़ू के एतबार से इस जगह को लश्कर इस्लाम के लिए मौजू समझते हैं, हम यहाँ उसके लिए छावनी बना लें, लिहाजा तुम किसी और इलाके में मुंतकिल हो जाओ। सुभान अल्लाह। बस हजरत ने ये एक ऐलान किया। अब वो ऐलान क्या था कि हमने भी अपनी आंखों से देखा, जितने
www.asfaran.com
उस इलाके के गैर मुस्लिम थे उन्होंने भी अपनी आंखों से देखा कि कुछ देर के बाद ही सारे जंगल में एक हलचल मच गई, और तमाम दरिंदे अपने अपने रहने की जगहों से निकलने लगे और अपने अपने बच्चों को लेकर रवाना होने लगे। देखा कि शेर जो है, शेरनी जो है अपने बच्चों को लेकर जा रही, चीता अपने बच्चों को, अपने खानदान को लेकर के जा रहा है, हाथी अपने बच्चों को लेकर के निकल रहा है, लोमड़ी अपने बच्चों को लेकर के जा रही है, बंदर अपने बच्चों को समेत मुंतकिल हो रहे हैं, यहाँ तक कि बिलों से और जमीन के सुराखों से सांप बिच्छू निकल रहे हैं और तेज रफ्तारी से रवाना हो रहे। ये मंजर देख करके जितने गैर मुस्लिम थे वहाँ के वो सारे के सारे मुसलमान हो गए कि कौन लोग हैं, कि जंगल के जन जन दरिंदे भी इनके ताबेदार हैं, फरमा बरदार हैं। तो जब ये इनके इनकी हुकूमत तो जानवरों पर भी है, जब जानवरों पर इनकी हुकूमत है तो फिर इनका कौन मुकाबला कर सकता है। तो बजाय इसके कि वो मुकाबला करते हैं, वो इस मंजर को देखकर ही मुसलमान हो गए अल्हम्दुलिल्लाह। और देखते देखते एक दो रोज में पूरा जंगल खाली हो गया। इस जंगल का नाम है खैरवान। यहाँ पर फिर हजरत ने संगी बुनियाद रखी, और यहाँ से फिर वो छावनी तैयार हुई, और फिर वहाँ से अफ्रीका बर आजम को इन हजरात ने फतह किया। तो देखो नेकी का यह असर हुआ कि वो चूंकि अल्लाह ताला के ताबेदार थे, तो सारी दुनिया उनके ताबेदार थी। तो जब आदमी अल्लाह ताला के नाफरमान होता है तो सारी दुनिया उसकी नाफरमानी करती है, फिर हुकूमतें भी सब जायल हो जाती है अल्लाह की नाफरमानी की वजह से, फिर रियाया भी मुखालिफ होकर खड़ी हो जाती है। तो ये है भाई, देखो नुकसान गुनाह करने से ये नुकसान होता है कि कोई आदमी कहना नहीं मानता, ताबेदार जो होते हैं वो भी नाफरमान हो जाते हैं, और फरमाबरदारी करने से नाफरमान भी फरमाबरदार हो जाते हैं। تو اس لیے حضرت نے ایک نقصان یہ بیان فرمایا کہ جہاں ان گناہوں کی وجہ سے نیک لوگوں سے نفرت ہو جاتی ہے، اسی لیے آپ دیکھتے ہیں کہ نیک لوگوں کی صحبت میں کہ جو گنہگار ہوتے ہیں، فاسق و فاجر ہوتے ہیں، آوارہ بدماش ہوتے ہیں، ان کا تھوڑی دل کرتا ہے آنے کو، نہ وہ آتے ہیں، نہ وہ ملتے ہیں، نہ وہ نیک لوگوں کی بات بیٹھتے ہیں، نہ ان کی باتیں سنتے ہیں، کیوں؟ گناہوں کی وجہ سے وحشت دل میں پیدا ہو گئی ہے، اس نے ان سے دور کر دیا ہے. اس لیے نیک لوگوں کے پاس عام طور پر وہی لوگ آتے ہیں جو جن کے دل میں پہلے ہی سے اللہ تعالیٰ کی محبت اور فرما برداری اور تابع داری ہوتی ہے. گناہ ہوتے ہیں تو وہ مغلوب ہوتے ہیں، اور کوئی آ جائے تو بہرحال وہ تو ایسے ہیں جیسے کہ اے سی کا کمرہ، اللہ والے تو ایسے ہیں کہ جیسے اے سی کا کمرہ، کہ چاہے کسی کو کتنی ہی گرمی لگ رہی ہو وہ بھی اے سی کمرے میں آ گیا تو ٹھنڈک محسوس کرے گا. اس لیے اگر کوئی گنہگار آ جاتا ہے تو اسے فائدہ ہو جاتا ہے، لیکن عام طور پر ایسے لوگ دور رہتے ہیں، اور جو نیک لوگ ہوتے ہیں وہی نیک لوگوں کے پاس جاتے ہیں، جن کے دل میں کچھ نیکی ہوتی ہے وہی نیک صحبتوں کو اختیار کرتے ہیں، انہیں فائدہ ہوتا ہے الحمدللہ. فصل نمبر 5، ایک نقصان گناہ گار کو یہ ہوتا ہے کہ اکثر کاروائیوں میں دشواری پیش آتی ہے، جیسے تقوی اختیار کرنے سے کامیابی کی راہیں کھلتی ہیں، تقوی اختیار نہ کرنے سے کامیابی کی راہیں بند ہو جاتی ہیں. اس میں بھی حضرت نے ایک بہت بڑے دنیاوی نقصان کا ذکر فرمایا. گناہ کرنے کی وجہ سے دنیا میں ایک بڑا نقصان یہ ہوتا ہے کہ اکثر اس سے کام صحیح نہیں ہوتے، اکثر اس سے کام پورے نہیں ہوتے، اور جو نیک آدمی ہوتا ہے، گناہوں سے بچنے والا ہوتا ہے، اللہ تعالیٰ کی اس طرف سے اسے کام میں مدد ہوتی ہے، اور شاذ و نادر کوئی کام اس کا رکتا ہو، ورنہ اکثر کام اس کے بحسن خوبی ہوتے رہتے ہیں. اور یہ دراصل قرآن کریم میں اللہ پاک نے بیان فرمایا ہے کہ وَمَن يَتَّقِ اللَّهَ يَجْعَل لَّهُ مَخْرَجًا، جو آدمی اللہ تعالیٰ سے ڈرے گا تو اللہ تعالیٰ اس کے لیے ہر مشکل میں راہ نجات نکال دیں گے، ہر مشکل کام میں اس کے لیے کامیابی کا راستہ نکال دیں گے. تو جب قرآن شریف میں آ گئے تو یہ تو بہت پکی بات ہو گئی. جب اسے یہ بات سمجھ میں آ گئی تو یہ بھی سمجھ میں آ گئی جو تقوی اختیار نہیں کرے گا اسے کاموں میں دشواری ہوگی اور رکاوٹ ہوگی. لہذا یہ بات بھی ہم اپنی آنکھوں سے اپنے دیکھتے رہتے ہیں، اور بعض احباب ملتے رہتے ہیں اور وہ بتاتے رہتے ہیں کہ بھائی ہمارا کوئی کام نہیں ہوتا، جس ہاتھ میں جس کام میں ہاتھ ڈال لیں اسی ہاتھ اسی میں ناکامی، جس کام میں ہاتھ ڈال لیں اسی میں ناکامی، جس کاروبار کو اختیار کریں اسے وہی فیل ہو جاتا ہے، اور بیچارے سخت پریشان ہو کر آتے ہیں اپنی پریشانی سناتے ہیں. تو بھائی اصل بات اس کی یہ ہے کہ اس کی ایک وجہ ہمارے گناہ ہے. جب آدمی گناہ کرتا ہے اور مسلسل کرتا رہتا ہے تو ایک تو اس کو اللہ تعالیٰ سے دعا مانگنے کی بھی توفیق نہیں ہوتی، اور جب دعا نہیں مانگے گا تو اللہ تعالیٰ کی مدد بھی نہیں آتی، اور دوسرے اس نے گناہ جو اختیار کر رکھے ہیں یہ رکاوٹ بنے ہوئے اس کے سارے کاموں کے اندر. اس لیے 10 کام کرنے کے لیے گھر سے نکلتا ہے، شام تک وہ ایسے حیران پریشان ہو کر کے واپس آ جاتا ہے. شاذ و نادر کوئی کام ہو گیا ہو گیا، وہ بھی بعض دفعہ ناقص اور نامکمل ہوتا ہے. تو دنیا کا یہ نقصان ہے کہ دنیا میں جو انسان کے کام ہیں گناہ اس کے اندر بھی رکاوٹ بنتے ہیں. لہذا اللہ پاک نے جو قرآن شریف میں فرمایا ہے کہ تقوی اختیار کرو تو من جانب اللہ مدد ہوگی اور تمہارے ہر کام میں سہولت اور آسانی ہو جائے گی. تو اگر ہم چاہتے ہیں کہ دنیا کے اندر ہمارے سارے کام بنے اور ہمارے کام آسانی سے ہوں اور ہمیں کوئی پریشانی اور تکلیف نہ ہو, تو اس کا واحد راستہ یہ ہے کہ بندہ گناہوں سے توبہ کرے اور آئندہ گناہوں سے بچے. کیونکہ گناہ کرنے سے پچھلے گناہ تو معاف ہو جائیں گے اس کے, لیکن آئندہ گناہ نہیں چھوڑے گا تو پھر بھی رکاوٹ پیدا ہوگی, پھر بھی دشواری پیدا ہوگی. تو آئندہ اگر ہم چاہتے ہیں کہ ہمارے کاموں کی رکاوٹ دور ہو, تو سب سے پہلے گناہوں سے بچیں. جتنا گناہوں سے بچنے کا اہتمام کریں گے, بس انشاءاللہ تعالی, اللہ تعالی کا وعدہ ہے, ومن یتق اللہ یجعل له مخرجا, جو اللہ تعالی سے ڈرے گا اور تقوی اختیار کرے گا, وہ اللہ تعالی اس کے لیے ہر مشکل میں کوئی نہ کوئی آسانی کی راہ نکال دیں گے اور نجات کی صورت نکال دیں گے. یعنی ہر مشکل اس کی حل آسان ہوگی, ہر رکاوٹ ان شاء اللہ تعالیٰ دور ہوگی. یہ واقعہ جو ابھی میں نے خیروان کا آپ کو سنایا ہے, یہ اس کی بہترین مثال ہے. اور یہ تو غیر معمولی واقعہ ہے, عام زندگی کے معمولات میں بھی اگر آدمی گناہوں سے بچنے والا ہو تو اس کو خود اپنی آنکھوں سے اللہ تعالیٰ کی مدد نظر آئے گی. دیکھو ایک فضیلت ہے اشراق و چاشت کی, کہ اگر آدمی دو رکعت نفل اشراق کی پڑھے تو ایک حج ایک عمرے کا ثواب ملتا ہے, اور اگر چار رکعت پڑھ لے تو اللہ تعالیٰ اس کے کاموں کو اپنے ذمے لے لیتے ہیں. تو ہمارے ایک ساتھی ہیں, وہ بتاتے ہیں کہ بھائی جب چاہے مشاہدہ کر لو, چار رکعت نفل پڑھ لو, سارے کام اللہ تعالیٰ اس کی مدد سے کروا لو, چار رکعت نفل کی پابندی کر لو, اور پھر روزانہ جو جو کام کرنے کے لیے گھر سے نکلو, اپنی آنکھوں سے اللہ تعالیٰ کی مدد دیکھ لو, وہ کس طرح اپنے فضل سے اس کے مدد فرماتے ہیں اور اسے کام ہو جاتے ہیں. تو حقیقت یہ کہ انہوں نے اپنا واقعہ سنایا اور ساتھیوں کو بھی ان کو بتایا, انہوں نے بھی اس کا مشاہدہ کیا کہ جس دن ہم چار رکعت یا آٹھ رکعت پڑھ کے نکلتے ہیں, خود بہت سارے کام ہوتے چلے جاتے ہیں, اور نہیں پڑھتے تو ویسے نہیں ہوتے جیسے پہلے ہوتے تھے. تو نیک کاموں میں یہ تاثیر ہے الحمدللہ کہ من جانب اللہ مدد ہوتی ہے اور کام بنتے چلے جاتے ہیں, اور گناہوں کے اندر یہ نحوست ہے کہ اللہ تعالیٰ کی مدد ہٹ جاتی ہے, اللہ تعالیٰ کی رحمت ہٹ جاتی ہے, اور انسان بنتے بنتے کام بھی بگڑتے چلے جاتے ہیں. تو آج کل کثرت سے احباب سے جب ملاقات ہوتی ہے تو بعض لوگ یہ اپنا دکھڑا سناتے رہتے ہیں کہ روزانہ میں فلاں کچھ کام لے کے نکلتا ہوں کہ یہ کروں گا وہ کروں گا, جب واپس آ کر سوچتا ہوں تو معلوم ہوا کہ ایک بھی نہیں ہوا یا بہت ہی کم ہوا. تو کاموں میں بڑی رکاوٹ ہے, بڑی رکاوٹ ہے. اچھا جب آدمی اپنے حقیقت پہ غور نہیں کرتا ہے اور اپنے گناہوں کے وبال کو نہیں سوچتا ہے, تو پھر شیطان ایک اور چکر دے دیتا ہے, وہ یہ کسی عامل نے جادو کر دیا, یا آسیب مسلط ہو گیا, یا نظر لگ گئی, یا کسی نے بندش کر دی. اور ہوتی ہے نہیں, ہوتا کیا ہے, وہ اپنے گناہ ہوتے ہیں. تو بس وہ ابھی سے عاملوں کے پاس لگ چلا جاتا ہے, اور آج کل کے عامل تجربہ یہ ہے کہ 99% جو ہیں وہ صحیح نہیں ہیں, اور وہ لوگوں کو دھوکہ دیتے ہیں, اور جو حقیقت ہے وہ نہیں بتلاتے, غلط غلط باتیں بتلا دیتے ہیں, اور وہی اپنا خریدار بنا لیتے ہیں, اور بس وہ ہمارے پاس آتا رہے, پیسے دیتا رہے, اور ہم اس کا علاج کرتے رہے. تو نتیجہ یہ کہ ہوتا ہے نہیں, یعنی نہ جادو ہے, نہ آسیب ہے, نہ بندش ہے, نہ کیا کہتے ہیں کوئی نظر ہے, بس وہ تو اب ایک ایسی دلدل میں جا پھنسا کہ جس کے ساتھ واپس آنا بڑا مشکل ہے. کیوں, وہ ہر مرتبہ کوئی نہ کوئی ایسی بات ذہن میں بٹھا دیں گے, یہ یقین کر لے گا, اور وہ بالکل غیر یقینی ہوتی ہے, اور اس کے نتیجے میں یہ سمجھا کہ میرے پر تو یہ بھی ہو گیا, میرے اوپر تو یہ بھی ہو گیا, مجھ پر تو وہ بھی ہو گیا, مجھ پر تو یہ بھی ہو گیا. اب جس عامل کے پاس جائیں گے وہ بتایا کہ یہ ساری چیزیں, علاج نہیں کرے گا اس لیے کہ ہے نہیں اندر, جب نہیں ہے تو اسے فائدہ نہیں ہوگا, وہ ذہن میں یہ بٹھا چکا ہے کہ یہ سب کچھ میرے اوپر چڑھا ہوا ہے اور جادو کیا ہوا ہے, کالا علم کر دیا ہے, اب اس پریشانی میں رہے گا. اور اس میں اتنی قدر پریشانی لوگوں کو ہوتی ہے کہ بیان سے باہر ہے, بس وہ یہ حیران اور پریشان, نہ کام کے, نہ دین کے, نہ دنیا کے, ہر وقت ان کے ذہن پہ یہ بیٹھا ہوا ہے کہ کسی نے جادو کر دیا, کسی نے جادو کر دیا, یہ کر دیا, وہ کر دیا. یہ سب ہوتا ہے خیالی. اور یہ سب ہوتا ہے بناوٹی، حقیقت نہیں ہوتی. نہ اب اس میں پھنس گیا وہ، اب اس میں پھنس کر اور زیادہ پریشان، اس لیے کہ اس میں تو وہ بتاتے تو ہیں سب کچھ لیکن اتار نہیں کر اتارتے نہیں ہیں، اور اتارتے اس لیے نہیں ہے کہ حقیقت میں نہیں ہے. تو یہ ایک ایسی پریشانی ہے کہ المن والحفظ، جیسے کہتے ہیں وہم کی بیماری ہو جائے تو وہم کی تو کوئی حقیقت نہیں ہوتی، لیکن آدمی وہم اپنے اوپر سوار کر لیتا ہے اور پھر یہ سمجھتا ہے کہ بس ایسا ہی ہے، جیسے میرے ذہن میں آ رہا ہے اور جیسے مجھے وسوسہ آ رہا ہے یا جیسے مجھے خیال آ رہا ہے، بس یہ حقیقت سمجھتا ہے. حقیقت ہے نہیں، جب نہیں ہے تو اس کی پریشانی کی کوئی حد ہے؟ ہرگز نہیں ہے. تو بھائی یہ بھی گناہوں کا ایک وبال ہے، لہذا اگر آدمی واقعی گناہوں سے توبہ کر لے اور آئندہ گناہوں سے بچنے کا اہتمام کرے اور پھر گڑ گڑا کر اللہ تعالیٰ سے عافیت مانگتا رہے اور کاموں میں مدد مانگتا رہے، تو بھائی گناہوں سے بچنے کا خود بخود یہ اثر ہوگا کہ اس کے کاموں میں خود بخود کشادگی آنی شروع ہو جائے گی، کام بننے شروع ہو جائیں گے اور کھلنے شروع ہو جائیں گے، کاموں میں آسانی ہوگی، کیوں؟ اللہ تعالیٰ کی مدد شامل حال ہو رہی ہے. گناہ چھوڑنے سے اللہ تعالیٰ کی مدد آتی ہے اور گناہ کرنے سے اللہ تعالیٰ کی مدد ہٹ جاتی ہے. اس لیے ہمیں چاہیے کہ گناہوں سے بچنے کا خاص اہتمام کریں، جو ہو گئے ان سے سچی توبہ کریں اور آئندہ اپنی پاکیزہ زندگی اختیار کریں اور آئندہ گناہوں سے بچنے کا پورا پورا اہتمام کریں، تاکہ دنیا کے اندر بھی گناہوں کے نقصانات سے بچیں اور اللہ تعالیٰ کی مدد شامل حال ہو اور ہم دنیا میں بھی کامیاب و کامران ہوں. اللہ تعالیٰ گناہوں سے بچنے کی توفیق عطا فرمائے. واخر دعوانا الحمدللہ.
www.dasquran.com